नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो कालसुती 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.ensec.org.np र www.enseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी कास्की जिल्लामा कोभिडको दोस्रो भेरिएन्टका साथै देशका विभिन्न भागमा गएको बाढी पहिरोको कारणले भएको धनजनको क्षति, मानवीय क्षतिको सन्दर्भमा केन्द्रित रहेर कार्यक्रम प्रसारण गर्दैछौँ। बर्खायाममा बाढी पहिरो लगायतका प्रकोप नेपालका अधिकांश ठाउँहरूमा आइलाग्ने गरेको छ। यो वर्ष पनि त्यस्ता घटनाका कारण केही जिल्ला प्रभावित भइसकेका छन्। बर्खायाम बाँकी नै रहेकोले त्यस्ता घटना अझै हुन सक्ने सम्भावना छ। बाढी पहिरो लगायत प्राकृतिक विपदका पीडितलाई राज्यका निकायले गर्नुपर्ने उद्धार, राहत र पुनस्थापनाका काम तत्काल गर्नुपर्ने हुन्छ। यसैमा पनि प्रभावितको संख्या, क्षतिको विवरण, मानवीय भौतिक घटनाको गम्भीरता, मृत्यु, अङ्गभङ्ग, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा परेको प्रभाव, विस्थापितको अवस्था, राहत, उद्धार, पुनस्थापना लगायतका कामलाई व्यवस्थित बनाउनका लागि तीनै तहको सरकारमा विपद व्यवस्थापन समिति गठन भएका हुन्छन्। समितिले विपद व्यवस्थापनका लागि प्रभावकारी काम गर्न जरुरी छ। यसै गरी राहत वितरणका सम्बन्धमा क्षमतालाई जोड दिए नदिएको, पक्षपात वा विभेद भए नभएको बारेमा हामी सबैले चासो र निगरानी राख्न जरुरी रहेको छ। यस्ता विपदको बेलामा भएको जीवनको अधिकार, शिक्षाको अधिकार, बाल अधिकार, महिला अधिकार, स्वास्थ्यको अधिकार, ज्येष्ठ नागरिकका अधिकार, अपाङ्गता अधिकार, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका वर्गहरू जस्तै दलित, लोपोन्मुख जाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार लगायतका अधिकारहरू बढी मात्रामा हनन भएको अवस्था देखिन्छ। हरेक नागरिकका अधिकारको संरक्षण गर्नुपर्ने, परिपूर्ति गर्ने र सम्मान गर्ने मुख्य दायित्व भनेको राज्यको नै हो। एकातिर कोरोनाको कहर, अर्कोतिर विपदहरूले गर्दा जीवन कष्टकर बनाएको छ। आजको कार्यक्रममा हामी विपदको बेलामा के कस्ता उपायहरू अवलम्बन गर्न जरुरी रहेको छ भन्ने बारेमा केन्द्रित रहेर कार्यक्रम प्रसारण गर्दैछौँ। पूरा समय सुनेर हामीलाई साथ दिनुहोला। साथै यसमा कुनै प्रतिक्रियाहरू भएमा पनि यहाँहरूले सुनिरहनु भएको रेडियोमा तथा इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरामा सुझाव दिन सक्नुहुनेछ।
कोरोना भाइरस COVID-19 का बारेमा जान्नै पर्ने 5 कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिल्यै देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
COVID-19 को लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा COVID-19 को हल्का लक्षणहरू देखा पर्दछ। जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
COVID-19 कसरी फैलिन्छ?
COVID-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। COVID-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
COVID-19 को संक्रमणबाट को बढी जोखिममा छ?
COVID-19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
COVID-19 को उपचार के हो?
हालसम्म COVID-19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
आजको कार्यक्रममा हामी COVID-19 को दोस्रो भेरिएन्टका साथै हाल देशका विभिन्न भागमा गएको बाढी पहिरोको कारणले भएको धनजनको क्षति, मानवीय क्षतिको सन्दर्भमा केन्द्रित रहेर प्रसारण गर्दैछौँ। कार्यक्रममा हामी कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसँग गरिएको कुराकानी।
मावी नदीमा भीषण बाढी आयो, त्यस क्षेत्रमा रहेका हाइड्रो पावरहरूको संरचनाहरूमा क्षति भयो, 7 घरहरू पूर्ण क्षति हुन पुगे।
सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख जमुना पौडेल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिना सिलवाल र रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझासँग गरिएको कुराकानी। यसै गरी नवलपुरमा बाढी पहिरोको कारणले भएको क्षतिबाट प्रभावित भएका परिवारजनको आवाज जस्ताको तस्तै प्रस्तुत गर्दैछौ। कार्यक्रममा अब कोविड 19 दोस्रो भेरिएन्टका विरुद्ध भइरहेका रोकथाम तथा नियन्त्रणका प्रयास, बाढी पहिरोका कारणले भएको धनजनको क्षतिको सन्दर्भमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसँग गरिएको कुराकानी, यसैगरी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख जमुना पौडेल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिना सिलवाल र रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझासँग गरिएको कुराकानी, यसैगरी नवलपुरमा बाढी पहिरोको कारण भएको क्षतिबाट प्रभावित भएका परिवारजनको कुरा जस्ताको तस्तै प्रस्तुत गर्दैछौ।
यति बेला हामीसँग कार्यक्रमको लागि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। श्रीनाथ सर नमस्ते।
नमस्ते हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
एकातिर कोरोनाको यो कहर, अर्कोतिर बाढी पहिरोको कहर छ, दौडधुप निकै भयो होला होइन?
दौडधुप त हुने नै भयो, परिस्थितिगत सालको भन्दा अलिक फरक छ भन्ने कुरो हामीले अनुमान गरेका छौँ। अब पनि तथा मौसम विज्ञान विभागले पनि मनसुनजन्य पानीको मात्रा बढी नै पर्छ भन्ने चाहिँ पूर्वानुमान गरेको छ। हामीले त्यही कुरा सोचेर त्यही अनुसारको तयारी पनि गरेका छौँ। यो जेठको अन्तिम दिन र असारको पहिलो दिन परेको पानी, जुन पानी हाम्रो चाहिँ विशेष गरी चाहिँ मनाङ र लमजुङ लगायतको क्षेत्रमा पर्यो बढी गरी, माथि नदीमा एउटा भीषण बाढी आयो जसका कारणले गर्दा त्यस क्षेत्रमा रहेका हाइड्रो पावरहरूको क्षति भयो। माथि गाउँपालिका वार्ड नम्बर रहेको माथि किनारमै रहेको बस्ती थियो सौदा भन्ने गाउँमा, सातवटा घरहरू पूर्ण क्षति हुन पुगे, सात आठवटा घरहरू जोखिममा रहेका छन्। उहाँहरूलाई हामीले त्यहाँ त्यही नजिकै रहेको दुर्गोरी माविमा स्थानान्तरण गरेर राखेका छौँ, राहतको व्यवस्था पनि मिलाएका छौँ। हामीलाई चाहिँ सचेत गराएको पनि छ र यो सुरुमै यस्तो घटना घटेका कारणले गर्दा हामी थप सचेत हुनु जरुरी पनि छ।
तयारी रहने यसको व्यवस्थापनमा लाग्दा लाग्दै अपरझट नै आइहाल्यो होइन छुट्टी सर?
ठिक भन्नु, हजुरले भने जस्तै गरी हामी वैशाख र जेठ महिना हामीलाई कोभिड म्यानेजमेन्टमा धेरै समय खर्च गर्नु पर्यो। बिस्तारै यो नियन्त्रणमा आएको छ, यो नियन्त्रणमा आउने क्रम सँगसँगै अब यो चाहिँ मनसुनजन्य विपदहरू देखिएका छन्। हामीले चाहिँ मनसुन पूर्व तयारी कार्यक्रम चाहिँ योजना तयार गरेका छौँ, जिल्ला विपद पूर्व तयारी योजनाहरू पनि बनाएका छौँ। त्यस्तै किसिमका योजनाहरू महानगर नगरपालिका लगायत चारवटै स्थानीय तहहरूले पनि निर्माण गरेका छन्, उहाँहरूसँग हामी सहकार्य गरिरहेका छौँ। उद्धारको लागि चाहिने जनशक्ति लगायतका विषयवस्तु उद्धार सामग्रीहरूको विवरणहरू तयार गरिएको छ, उद्धार सामग्रीहरूको आकलन गरिएको छ, मन्त्रालयमा रिपोर्टिङ गरिएको छ। विशेष गरी गण्डकी प्रदेश सरकार हामीसँग नजिक रहेको पनि छ, हामीलाई प्रदेश स्तरबाट पनि सहयोग भएको छ, हामी समन्वय गरिरहेका छौँ। यसरी चाहिँ समन्वयात्मक भूमिकामा मनसुनजन्य विपदलाई न्यून भन्दा न्यून होस् भन्ने तरिकाले तयारी गरिरहेका छौँ।
अहिले प्रदेशको ऱ्यापिड रेस्पोन्स टिम पनि बनिएको छ, यसले केही सघाउ पुर्याउला नि होइन?
सहयोग त पुगिए नै हाल्छ। यो विपदका घटना भन्ने विषयवस्तुहरू सबै ठाउँमा एकैचोटि पर्ने होइन। हाम्रै गण्डकी प्रदेशमा हेर्नु पर्दा पहिलो पटकको विपदले लमजुङ र गरी मनाङ हाम्रो कास्की जिल्लाको माझी क्षेत्रलाई धेरै असर गर्यो। यस कारणले गर्दा प्रदेश तहबाट भएको तयारीले गर्दा हामीले चाहिँ जनशक्तिहरू उद्धार सामग्रीहरू स्थानान्तरण गर्न सक्ने सम्भावना पनि रहन्छ, त्यही अनुसार हामी समन्वय गर्दैछौँ। माझी क्षेत्रमा आएको बाढीकै विषय भएको हेरौँ, सात आठवटा घरहरू पुनः क्षति हुन पुगे, ती घरहरू जोखिममा रहे। अब यो पूर्वानुमान गरिएकै कारणले गर्दा तिन दुई तिन दिन अगाडिबाटै बाढी चाहिँ हाम्रो गण्डकी क्षेत्रमा बाढी आउँछ, खोलाका किनारहरूको बस्तीमा जोखिम हुन सक्छ भनेर हामीले सन्देश प्रवाह गरेका थियौँ। त्यसमा हजुरहरू सञ्चार क्षेत्रको पनि राम्रो भूमिका छ, सन्देशहरूलाई चाहिँ हाम्रो चाहिँ टोलसम्म पुर्याउनु भयो। व्यक्तिहरू पहिले सचेत भएर स्थानान्तरण भइसकेका कारणले गर्दा घरहरू पुनः क्षति हुँदाखेरि पनि झन्झन त्यो क्षति न्यून भयो। विशेष गरी सूचना प्रवाहमा पूर्व चाहिँ सावधानी अप्नाउनु जरुरी छ। घर छेउमा रहेको जोखिम हामी आफैले आकलन गरेर स्थानीय समन्वय गरेर सचेत रहेको भन्जनको क्षतिबाट हामी बच्न सक्छौँ र त्यसलाई न्यूनीकरण गर्न सक्छौँ।
अब सरहरू टिम फिल्डमा पनि गयो, फिल्डमा जाँदाखेरि उहाँहरूको मनोभाव चाहिँ कस्तो छ? आइडिए है हामीलाई हेरे है भन्ने भने कि भनेनन्?
अब हुनलाई त अब हामीले तत्काल उपलब्ध गराएको व्यक्तिहरू चाहिँ घर पूर्ण क्षति भएको छ, कोभिड चाहिँ 19 चाहिँ संक्रमण कायमै रहेको अवस्था छ, अब एउटै विद्यालयमा समूहमा बस्नुपर्ने अवस्था रहेको छ, केही जोखिम हुन सक्ने हामीले आकलन गरेका छौँ। त्यही अनुसार हामीले उहाँहरूलाई सावधानी अप्नाउन अनुरोध पनि गरेका छौँ, स्थानीय तहसँग समन्वय गरेको छ, छलफल पनि भयो। हामी हिजो रातमा पुग्यौँ, आशावादी हुनुहुन्छ हामी प्रति।
कोरोनालाई जोड्न मन लाग्यो, यो न्यूनीकरणको चरणतिर गएको छ पनि भन्नुभयो, कम पनि भएको छ भन्नुभयो, यो प्रयासहरू जारी छन् नि होइन?
कोरोना नियन्त्रणमा मुख्य विषयवस्तु भनेको खोप नै रहेछ भन्ने कुरा हामीले बुझेका छौँ। जबसम्म हामीले सबै लक्षित समूहलाई हामीले खोप दिन सक्दैनौँ, तबसम्म हामी पूर्ण रूपमा सचेत हुनु चाहिँ जरुरी। खोप लगाएको व्यक्तिहरू र खोप लगाएको समूहमा संक्रमणको दर पनि कम र रिस्क पनि कम रहेको देखिएको कारणले गर्दा खोप नै महत्वपूर्ण विषय हो। यसको चाहिँ जबसम्म खोप चाहिँ उपलब्ध हुँदैन तबसम्म हामी चाहिँ यसलाई चाहिँ समयमित तरिकाले आफ्ना गतिविधिहरू पनि सञ्चालन गर्दै जाने, स्वास्थ्यका चाहिँ मापदण्डहरूलाई पालना गरेर हामी चाहिँ बाँच र बचाऊ भन्ने अवस्थामा रह्यो।
वैशाख 15 निषेधाज्ञा लगाइएको थियो, अलिकति खोकलो पनि पारियो, पछिको अवस्था के हुन्छ भन्ने प्रश्नहरू पनि जनमानसबाट आइरहेका छन्।
अहिलेसम्मको परिपक्ष हेर्दाखेरि त्यही 500-600 संख्याको वरिपरि विगतको चाहिँ 2-3 दिनको संख्या घुमिरहेको छ। अब चाहिँ संक्रमणको दर पनि झन्डै 100 भन्दा मुनि भएको छैन, 100% हारिमा अहिले पनि हाम्रो चाहिँ क्षेत्रमा देखिएको छ। त्यस कारणले गर्दा तत्कालै पूर्ण रूपमा हटाइहाल्न सक्ने परिस्थिति त छैन, समयकाल परिस्थिति अनुसार यसको चाहिँ रिस्क पनि घट्दैछ, संक्रमण दर पनि घट्दैछ, चेनहरू ब्रेक पनि भइरहेका छन्। केही चाहिँ अब गतिविधिहरूलाई पनि हलुका गर्दै लैजाने, स्वास्थ्यका मापदण्डहरू पालन गर्दै गतिविधिहरूलाई केही हलुका बनाउँदै लैजाने सोच रहेको छ।
भनेपछि अलिकति थोरै केही हलुका भएको चाहिँ महसुस हुन्छ होइन?
खुल्ला गरिहाल्ने परिस्थिति छ जस्तो मलाई लाग्दैन, तर पनि केही हलुका भने हुन्छ। के अनुरोध गर्न चाहन्छु भने आफै स्वनियन्त्रित भएर चाहिँ आफैले यसलाई चाहिँ परिपूर्ण परिपालन गर्यौँ भने यसमा चाहिँ प्रहरी प्रशासनले बढी ध्यान दिनुपर्ने अवस्था रहेन, थप खुल्ला गर्दै जान चाहिँ हामीलाई स्वाभाविक हो। म अनुरोध गर्न चाहन्छु हामी नागरिकहरूले पनि सरकारले दिएको सीमाभित्र रहेर चाहिँ व्यवसायहरू सञ्चालन गर्न र प्रहरी प्रशासनलाई सरकारलाई सहयोग गर्नको लागि अनुरोध गर्न चाहन्छु।
हस् सर, यति जानकारी दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद सर।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
यति बेला हामीसँग कार्यक्रमको लागि सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख डमना पौडेलजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। पौडेलजी नमस्ते।
नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
थ्याङ्क यू हजुर।
दोहोरो खालको यो विपदको समय नै भयो, कोरोनाको कहर सँगसँगै अर्को बर्खाको बाढी पहिरोको। मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा हामी छौँ। यो बेलामा मन्त्रालयले के कस्ता प्रयासहरू गरिरहेको छ?
सामाजिक विकास मन्त्रालयको तर्फबाट सामाजिक विकास महाशाखाबाट चाहिँ यो विपद व्यवस्थापन क्लाइमेट चेन्जको कन्टेक्स्टमा केही राहत सामग्रीहरू आइएनजिओ जिओ का साथीहरूसँग मिलेर चाहिँ कलेक्सन गरिरहेको अवस्था छ। हामीसँग चाहिँ करिब चाहिँ तत्कालै 200 जतिलाई दिन सक्ने किसिमको राहत सामग्रीहरू हामीले कलेक्सन गरिसकेका छौँ। प्याकेजिङको कामहरू चाहिँ भइरहेको छ, जतिखेर आवश्यक पर्छ त्यतिखेर परिचालन गर्ने भन्ने किसिमको चाहिँ हामी सबै प्रोटेक्सन क्लस्टरको सबै साथीहरूको चाहिँ धारणा रहेको छ। माग आएको ठाउँमा चाहिँ हाम्रो साथीहरू एकदम तयार हुनुहुन्छ र त्यो हामीले चाहिँ डेटाहरू पनि कलेक्सन गरेको छ र त्यहाँ ती सामग्रीहरू चाहिँ परिचालन गर्ने चाहिँ अवस्था छ। इभन चाहिँ गत सालदेखि नै यो कार्यक्रमहरू कन्टिन्यू छ र यो वर्ष चाहिँ प्लस चाहिँ अपाङ्गताको क्षेत्रलाई चाहिँ केही सामग्रीहरू कलेक्सन गर्ने कि भन्ने कुरा रहेको अवस्था चाहिँ छ। महिला, बालबालिका, किशोरी, ज्येष्ठ नागरिक, अपाङ्गताको क्षेत्रका अग्रजन्तहरूलाई ध्यानमा राखेर सामग्रीहरू चाहिँ कलेक्सन गरेको छ। न्यानो कपडाहरू, कम्बलहरूदेखि लिएर चाहिँ यो मास्क, अब यो कोभिडको कन्टेक्स्टका सामग्रीहरू सबै र स्वास्थ्य सुरक्षाका सामग्रीहरू, सुत्केर सामग्रीहरू, यस्तो कपडाहरू सबै यी सामानहरू चाहिँ हामीले त्यो प्याकेजमा चाहिँ राखिएको छ। हजुर,
अघिल्लो वर्ष कोरोनाको पहिलो कहरको बेला अब हामी कसरी के गर्ने भनेर अलिकति हामीलाई अल्मलाको जस्तो कसरी अगाडि बढ्ने भन्ने जस्तो थियो, यो पालि चाहिँ के भएको छ? सामाजिक विकास मन्त्रालयलाई पूर्व तयारीको अवस्थामा रहिरहन अलिक सहज पनि भएको छ?
भएको छ पक्कै पनि। पोहोर साल चाहिँ हामीलाई धेरै एक्सर्साइज गर्नु परेको थियो होइन, तथापि पनि एकदम फास्ट ट्र्याकमा चाहिँ अन्तर्राष्ट्रिय र राष्ट्रिय नागरिक समाजका साथीहरूले राहत सामग्रीहरू कलेक्सन गर्नुभयो, वितरण गरियो 11 जिल्ला। यो वर्ष पनि हामीले चाहिँ छिट्टै नै यो सामग्रीहरू चाहिँ कलेक्सन गरेको अवस्था चाहिँ छ र मनाङमा प्रभावित क्षेत्रमा गाडी नजाने भएको हुनाले अब हेलिकप्टरको सुविधाहरू उपलब्ध गराएर भए पनि लैजाने कि भनेर पत्र चलान भएको अवस्था छ। अब छिटै नै सामग्रीहरू जान्छ।
यो सँगसँगै स्वास्थ्य समस्या पनि कोरोनाको रहिरहेको छ। यो बाढी पहिलो विपदले फेरि अर्को समस्या पनि निम्ताएको र अभाव पनि निम्ताएको अवस्था। वर्षाको बेलामा हेलिकप्टर लैजाने अवस्था पनि कतिपय अवस्थामा छैन र छिमेकी जिल्लाबाटै पनि हिँडाएर अथवा बोकेर जाने त्यस्तो कुनै सम्भावना पनि खोजी भएको छ कि?
अब यातायात पुग्ने ठाउँसम्म चाहिँ त्यसै गरी जाने होइन, क्लाइमेटले साथ थियो भने हेलिकप्टरको सेवाबाट भए पनि लैजाने, नत्र भनेदेखि स्थानीय तहसँग समन्वय गरेर स्थानीय तह मार्फत कसरी जान सकिन्छ त्यसरी पुर्याउने भन्ने कुरा भएको छ। तर चाहिँ हामीले विचार गर्दाखेरि जसरी हुन्छ स्थानीय तहलाई स्ट्रङ बनाउनु पर्ने भएको हुँदा यो स्थानीय तह जिल्ला प्रशासन कार्यालय मार्फत चाहिँ सामग्रीहरू गयो भनेदेखि चाहिँ सामग्रीको चाहिँ सदुपयोग पनि हुन्छ, साथीहरूको बिचमा ती सहमति रहेको अवस्था छ। प्लस चाहिँ हामीले अनुगमनको कामहरू अल्पकालीन दीर्घकालीन सेवा केन्द्रहरूमा पनि गरिरहेको अवस्था छ र हाम्रो चाहिँ रेड क्रसका साथीहरू अब विपद व्यवस्थापन समितिका साथीहरू पनि एकदम एक्टिभ भइराख्नु भएको छ, गैर सरकारी संस्थाको साथीहरू पनि एकदम एक्टिभ हुनुभएको छ, खटिराख्नु भएको अवस्था चाहिँ छ। कोभिडको कन्टेक्स्टमा पनि अब लैङ्गिक हिंसा घटनाहरू चाहिँ बढिरहेकै अवस्था चाहिँ छ, त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने रेडियो कर्मी साथीहरू पत्रकार कर्मी साथीहरू मार्फत पनि आफ्नो तर्फबाट एकदम राम्रै समाचारहरू सम्प्रेषण भइरहेको अवस्था चाहिँ छ।
हस् पौडेलज्यू, कुराकानी गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
यसैले हाम्रो लागि पनि अवसर हो, हाम्रो मन्त्रालय धेरै धेरै आभारी टक्राउँछु हाम्रो टिमबाट।
नमस्ते।
हस् नमस्कार हजुर।
यति बेला हामीसँग कार्यक्रमको लागि गण्डकी प्रदेश कोविड द्रुत प्रतिकार्य समूह संयोजक पिना सिलवालजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। सिलवालजी नमस्ते।
नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
गण्डकी प्रदेशमा पछिल्लो कोविड 19 असरको अवस्था कस्तो देख्दै हुनुहुन्छ?
तुलनात्मक रूपमा पहिला भन्दा अलिकति पछिल्लो क्षणमा चाहिँ सुधारिएर गएको, मृत्युको संख्या पनि घटेको, संक्रमितको संख्या पनि घट्दै गएको, कतिपय जिल्लाहरूमा चाहिँ संक्रमितहरू नरहेको अवस्थाहरू चाहिँ देखिएको छ। पोस्ट कोभिडको अवस्थाहरू जो मान्छेहरूले रोजगारीहरू गुमाउनु भएको छ अनि आफ्नो दैनिक कामहरू गर्न पाउनु भएको छैन, उद्योग व्यवसायहरू सञ्चालन गर्नेहरूको त्यो चलिरहेको छैन, होटेलहरू बन्द भइरहेको छ, यातायात चलेको छैन, यी सबैले गर्दा चाहिँ अधिकांश मान्छेहरूको जीवन सोधे जस्तो सहज छैन। सडकमा जीवन जिएका मान्छेहरू जो सडकमा सानो सानो पसल गर्नुहुन्थ्यो, मागेर खानुहुन्थ्यो, सडक मजदुर भएर खानुहुन्थ्यो, ती मान्छेहरूको जीवन चाहिँ एकदमै गाह्रो अवस्थाको रहेको पाइएको छ।
अब यसपछि के त भन्ने कुरा अलि महत्व हुँदै गयो होइन, अब के गर्ने त भन्ने कुरा,
अब हजुर पोस्ट कोभिडमा के गर्ने भन्ने चाहिँ एकदमै महत्वपूर्ण छ।
यही बिचमै पनि बिरामीहरूको स्वास्थ्यको पहुँच कस्तो छ?
अहिले स्वास्थ्यमा पहुँच अलिकति बढेको भन्ने कुराहरू चाहिँ आइरहेको छ, मिडियाहरूबाट पनि त्यो आएको छ, स्वास्थ्य कर्मीहरूसँगै कुरा गर्दाखेरि पनि त्यो कुराहरू आएको छ। हस्पिटलमा काम गर्ने डाक्टर नर्सको भनाइमा पनि अब कोभिड लागेर आउने बिरामीको संख्या पनि घटेको छ र जो आउनु भएको छ उहाँहरूले चाहिँ अस्पतालको सुविधाहरू चाहिँ पाउनु भएको छ। यद्यपि अब प्राइभेट हस्पिटलहरूको सेवा चाहिँ अझै पनि एकदमै महँगो होइन, सेवाग्राहीले चाहिँ तिर्न नसक्ने अवस्था रहेको पाइएको छ एकातिर, भने अर्को चाहिँ ग्रामीण समुदायको मान्छेहरू चाहिँ अब कोभिड लागेर पनि उहाँहरू चाहिँ त्यो लक्षणहरू देखिँदाखेरि पनि यसै सन्चो हुन्छ कि भनेर घरमै बसिराखेको अवस्थाहरू चाहिँ धेरै पाइएको छ। बाहिर गइहाल्यो भनेदेखि चाहिँ अब एकातिर उपचारमा लगानी गर्न नसक्यो, अर्को उपचार गर्न सकिहाल्यो पनि त्यहाँ चाहिँ नि सिभियर भयो भने आफन्तहरू भेटघाटमा नआउने अनि त्यसपछि मृत्यु भयो भने चाहिँ दाह संस्कारहरूमा समस्याहरू हुने, यी सबै कारणहरूले गर्दा चाहिँ मान्छेहरू चाहिँ कोभिड लागेर पनि घरभित्रै बसिरहेको कुरा चाहिँ हाम्रो धेरै बैठकहरू छलफलहरूमा चाहिँ त्यो कुराहरू चाहिँ हाम्रो 11 जिल्लाको जिल्ला प्रतिनिधिहरूले त्यस्तो कुराहरू चाहिँ बताउनु भएको छ, गैस समाजसँग जिल्लाका अध्यक्षज्यूहरू।
यसको नियन्त्रणका लागि द्रुत प्रतिकार्य समूह यो ऱ्यापिड रेस्पोन्स टिमले के कस्ता प्रयासहरू थप गरिरहेको छ?
अब ऱ्यापिड रेस्पोन्स टिमले चाहिँ धेरै कामहरू गरेको छ होइन, अब यद्यपि सबै ठाउँमा सबै सक्षम रूपमा संलग्न हुन नसकेको अवस्थाहरू भए पनि अधिकांश ठाउँहरूमा चाहिँ आफ्नो समुदायमा कोभिडको समस्या समस्याहरू भएको मान्छेहरू को हुनुहुन्छ उहाँहरूको पहिचानहरू गर्ने अनि ती मान्छेहरूलाई सम्बन्धित अस्पतालहरूसँग जानको लागि सचेतनामूलक कार्यक्रमहरू गर्ने, सचेत गराउने, अनि जो मान्छेहरू चाहिँ कोभिड लागेर परिवारमा समस्याहरू भएको छ उहाँहरूको खाद्य समस्याहरू अरू स्वास्थ्य समस्याहरू छ त्यो सेवाहरू चाहिँ उपलब्ध गराउने अनि त्यस्ता मान्छेहरूको रेकर्डहरू राखेर सम्बन्धित सरकारी निकायहरूसँग छलफलहरू गर्ने, सेवा सुविधाहरू उपलब्ध गराउनको लागि पहल गर्ने र विशेष गरेर खाद्य समस्या भएको मान्छेहरूको लागि खाद्य व्यवस्थापनमा सहयोग गर्ने अनि अस्पतालहरूमा स्वास्थ्य सुविधाहरू स्वास्थ्य सामग्रीहरूको व्यवस्थापनमा सहयोग गर्ने कामहरू चाहिँ निरन्तर रूपमा गर्दै आउनु भएको छ।
यति बेला बर्खाको समय पनि छ, बाढी पहिरोको कारणले भएको क्षति र पीडितको उद्धार राहत वितरणमा द्रुत प्रतिकार कसरी गर्ने होला भनेर पनि एउटा संयोजकको नाताले त्यो सोचिरहनु भएको होला, कार्यान्वयन पनि जानु भएको होला होइन?
एकदमै एक्सनमा नै हामी गइराखेका छौँ द्रुत कार्य प्रतिकार समितिको तर्फबाट, अनि हामीले तुरुन्तै सामाजिक विकास मन्त्रालयसँग छलफल गरेर एउटा बैठक राख्न लगाएर सबै सङ्घ संस्था यो महिला बालबालिका विविध सवालमा काम गर्ने सङ्घ संस्थाहरूको चाहिँ एउटा बैठक बसालेर अनि यो समस्याहरू चाहिँ कसरी एड्रेस गर्न सकिन्छ भनेर हामीले छलफल गऱ्यौँ। अनि त्यो छलफल पश्चात चाहिँ दुईवटा एक्सनहरू चाहिँ हामीले एकदमै द्रुत गतिमा अगाडि बढाएका छौँ। एउटा भनेको मान्छेहरू जो अप्ठ्यारोमा छ उहाँहरूसँग स्वास्थ्य सेवा र खाद्यान्न सेवाहरू र यो कोभिडबाट जोगिनको लागि चाहिँ सुविधाहरू उपलब्ध गराउने काममा चाहिँ हामी लागेका छौँ। अनि त्यसको साथसाथै खाद्य सामग्रीहरू उहाँहरूलाई पुर्याउने अनि त्यहीभित्र पनि अब कति ठाउँहरूमा अब त्यो सेल्टरमा बसेको मान्छेहरू अब महिलाहरू हुनुहुन्छ, गर्भवती हुनुहुन्छ, ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ, विशेष प्याकेजहरू चाहिँ बनाइराखेका छौँ जस्तो महिलाहरूको लागि अनि सानो बालबालिकाको लागि 14 वर्ष अथवा त्यो उमेर समूहका किशोरीहरूको लागि अपाङ्गता भएको मान्छेहरूको लागि चाहिँ विशेष प्याकेजहरू चाहिँ हामीले कलेक्सन गरिरहेका छौँ। कोपिलाले नै त्यो गरिराखेको छ, त्यसमा चाहिँ युनिसेफ लगायत केही आइएनजिओहरूले पनि सहयोग गरिराख्नु भएको छ र ती सामानहरू आवश्यकता अनुसार चाहिँ हामीले वितरण गर्नेछौँ।
कार्यक्रममा आफ्नो कुरा बताइदिनु भयो, धेरै धेरै धन्यवाद।
हजुरलाई पनि यति कुरा राख्ने अवसर दिनुभयो, धेरै धन्यवाद छ।
यति बेला हामीसँग कार्यक्रमको लागि रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाज्यू हुनुहुन्छ। ओझा सर नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
कोभिड 19 को न्यूनीकरणको लागि यहाँको गाउँपालिकाले अहिले के कस्ता प्रयासहरू गरिरहेको छ?
हामीले सुरुको अनुभवबाट केही सिक्दै पहिला हामीले चाहिँ क्वारेन्टाइन राख्ने, गाउँ सिल गर्ने गरेका थियौँ। अहिले पनि अलि उच्च हुन चाहिँ सिलै गऱ्यौँ। क्वारेन्टाइन चाहिँ हामीले गाउँपालिकाकोमा भन्दा घरमै बढी राम्रो हुने र त्यो मापदण्ड नपुगेकोलाई मात्रै गाउँपालिका ल्याउने भनेर घरमा व्यवस्थापन गऱ्यौँ र आइसोलेसन चाहिँ गाउँपालिकाले निर्माण गर्ने भनेर हाम्रो गऱ्यौँ। चाहनेले घरमै बस्नुहुन्छ, नचाहनेले हाम्रोमै बस्नुहुन्छ। अहिले चाहिँ अस्पतालको निर्माण गऱ्यौँ, आफ्नै सिलिन्डर पाइपलाइन जोडेर होइन अक्सिजनको, त्यसपछि चाहिँ यो एक्सरे, भिडियो एक्सरे, ल्याबका सेवा, सबै सेवा 1500 को अस्पतालमा हुने सेवा हामीले रूपाको स्वास्थ्य चौकीलाई स्तर उन्नति गरेर अस्पताल बनायो। त्यहाँ 3 जना स्वास्थ्य कर्मी डाक्टरहरू सहित र अरू स्वास्थ्य कर्मी सहितको चाहिँ सेवा अहिले सुरु भइरहेछ। अहिले पनि हाम्रोमा 12 जना बिरामी हुनुहुन्छ। हाम्रो गाउँपालिकाबाट हामीले प्राय तलब पठाएको छैनौँ, लगभग 40 जना जति चाहिँ बिरामीहरू निको बनाएर हामीले घर पठाइसकेका छौँ। अहिले चाहिँ अलि नियन्त्रण पनि भएको छ, 21 जना बिरामी हुनुहुन्छ अहिले चाहिँ हाम्रो गाउँपालिकाभित्र। सोमध्ये अलि लामै समयबाट पहिलाबाट बिरामी हुनुभएको पनि 3-4 जना हुनुहुन्छ, नत्र अरू चाहिँ अहिले तत्कालको हुनुहुन्छ। हामीले घरमा पनि सबैको जो कोरोना हाम्रो गाउँपालिकाभित्र पोजिटिभ हो उहाँहरूको सबै घरमा स्वास्थ्य कर्मी पुग्नु भएको छ। हामीले गाउँपालिकाको तर्फबाट स्वास्थ्य सामग्री अनि आयुर्वेद औषधि उहाँहरूलाई त्यसको विरुद्धमा लड्न सक्ने खालको, अनि गाउँपालिकाको तर्फबाट परामर्श र उहाँहरू कसैकोमा समस्या छ भने केही खाद्यान्न पोषणका सामग्रीहरू पनि पठाएछौँ। हामीलाई सङ्घ संस्था राजनीतिक दलहरूले पनि सहयोग गर्नुभएको छ। अब गाउँपालिकाले अहिले हामी सचेतना कार्यक्रम अनि त्यसपछि त्यहाँ गएर चाहिँ वाच गर्ने, उहाँहरूलाई सहयोग गर्ने, समस्या परेको ठाउँमा त्यो चाहिँ गरिरहेको छ।
यस्तो समस्या भयो, उस्तो समस्या भयो भन्ने खालको त्यो छैन?
छैन, होइन, अहिले हामीकोमा हाम्रो कोरोना पोजिटिभलाई निशुल्क रूपमा एम्बुलेन्स चलिरहेछ अहिले पनि, होइन, सबै स्वास्थ्य संस्थाहरू चाहिँ खुलेका छन्। औषधिको व्यवस्थापन त्यसरी नै गरेका छौँ हामीले। पिसिआर गाउँपालिकाले घर घरमै गएर टोल टोलमा गरिदिन्छ, हामीले गर्छौँ। कसैलाई अनुकूल भएकालाई अस्पतालमै 1-2 जना हुनुहुन्छ अनि उहाँहरू अनुकूल हुँदा अस्पतालमै पनि आइदिनुहुन्छ, त्यसरी चाहिँ व्यवस्थापन गरेर गरेका छौँ। अहिले हामीलाई साह्रै समस्या पर्यो यो भयो, गाउँपालिकाले हेरेन, ओडाले हेरेन अथवा स्वास्थ्य संस्थाले हेरेन, मैले उपचार पाइनँ, गाउँपालिकाको चाहिँ म भएको ठाउँमा चाहिँ निगरानी पुगेन भन्ने मैले अहिलेसम्म सुनेको छैन.
अब गाउँठाउँमा गाउँपालिकाहरूमा राम्रो चाहिँ सुनियो, सहर बजारमा चाहिँ अलि बेसी बढेको पनि सुनियो, उपचारमा पनि समयमै कहीँ भर्ना नलिएको, कहीँ त्यस्तो अप्ठ्यारो परेको, धेरै खर्च पनि लागेका कुराहरू पनि आइरहेका छन्, त्यहाँ त्यस्तो रहेनछ होइन?
तपाईँले एकदम ठिक कुरा उठाउनु हो. म तपाईँको मिडिया मार्फत के आग्रह पनि गर्न चाहन्छु भने सकेसम्म सामाजिक दूरी कायम गरौँ. पहिला आफूलाई लाइसकेपछि थाहा हुने यो रोग कस्तो रहेछ भन्ने कुरा, नलाउँदा यो केही होइन, सबैलाई लाउने सामान्य सोपति निको भन भन्ने हुन्छ. अप्ठ्यारो पर्दा कस्तो हुन्छ त अप्ठ्यारो परेकाहरूलाई थाहा हुन्छ होइन. त्यस कारणले यो बेलामा चाहिँ त्यही समस्या, कति ठाउँ बेड नपाएर छटपटिनु पर्यो, कति ठाउँ अक्सिजन नपाएर छटपटिनु पर्यो, त्यसको लागि त्यो अवस्था किन आउन दिने? आफू सुरक्षित रहिदिनु पर्यो नि त, आफूले भनेका मान्यहरूलाई सुरक्षित राख्न सक्नु पर्यो. हाम्रोमा त्यो स्थिति नआओस् भन्नालाई हामीले चाहिँ सचेतना कार्यक्रम गर्ने, टोल टोलमा चाहिँ हाम्रा जनप्रतिनिधिहरू पठाउने, टोल विकास संस्थाहरूलाई परिचालन गर्ने, युवा क्लब आमा समूहहरूलाई परिचालन गर्यौँ. प्रथम कदाचित लगाइहालेछ भने उहाँहरूलाई चाहिँ मैले अक्सिजन नपाएर मेरो मान्छेको मृत्यु भयो अथवा मेरो मैले उपचार राम्रोसँग पाइन भन्ने अवस्था नपरोस् भनेर हाम्रो गाउँपालिकाले अक्सिजन सिलिन्डर सहितको हामीले चाहिँ अहिले चाहिँ पाइपलाइन सहितको सेवा दिने भनेर चाहिँ त्यहाँबाट अस्पतालको सबै सेवा 1500 दिन सकिने जति सेवा चाहिँ दिने भनेर तत्काल गाउँपालिकाले एक तल थपेर हामीले चाहिँ अस्पतालको सेवा सुरु गरिसक्यौँ. त्यसै कारणले हाम्रो गाउँपालिकाबाट कोरोना लागेका मान्छेहरू चाहिँ तल उपचार गर्न जान परेको छैन. यसले बजारका अस्पतालहरूलाई पनि धेरै सहज भएको छ. अनि अर्को एकदमै महँगो खर्चिलो लाग्ने कोरोनाको उपचार खर्चिलो, हाम्रोमै हाम्रो अस्पताल नचल्दा 2 बिरामी चाहिँ पोखरा जान पर्यो. त्यो पोखरा जान उहाँहरूले दिनको 25,000 खर्च गर्नुभयो प्राइभेट. हाम्रो गाउँपालिकामा खाना समेत हामीले खुवाउँछौँ, 1 रुपियाँ पैसा लाग्छ.
कति राम्रो
होइन. 3 डक्टरहरू नियमित बस्नु भएको छ, स्वास्थ्य कर्मीहरू नियमित बस्नु भएको छ, उहाँहरू दिन रात नभनी खटिनु भएको छ. म तपाईँको मिडिया मार्फत उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु. राति 2 बजे 1 बजे केही नभनिकन म मात्रै होइन, मेरा जनप्रतिनिधिहरू कर्मचारीहरू प्रशासनिक कर्मचारी समेत खटिनु भएको छ. हाम्रो गाउँपालिकाको तपाईँहरूले सुन्न पनि सक्नुहुन्छ, अरूसँग पनि हरेक बिरामीको घरमा स्वास्थ्य कर्मी पुगेको छ. हाम्रो हामीले 11 आइटमका चाहिँ स्वास्थ्य सामग्री, औषधिहरू लगायत भिटामिन डी सीदेखि लिएर खोकीको औषधिसम्म अक्सोमिटरसम्म पठाउँछौँ घरमा.
जहाँ जसरी भए पनि काम गर्छु भन्ने एउटा राम्रो विचार व्यक्त गर्नुभएको छ, काम गरिरहनु होला. तपाईँलाई धेरै धेरै धन्यवाद छ.
हस् आरजी, तपाईँ लगायत रेडियो अन्नपूर्णलाई धन्यवाद दिन चाहन्छु. धन्यवाद.
अब नवलपुरमा बाढीबाट प्रभावित भएका परिवारजनको आवाज जस्ताको तस्तै.
हाम्रो मुख्य खेती भनेको हाम्रो यो अहिलेको हो, बर्खामा सधैँभरि बारम्बार डुबान भइरहने. असारको खेती हामी त्यति साह्रै खास गर्थेन र मौलाकाडावासीहरू सबै चिन्तितमा छ. चैतमा रोपेर अहिले स्याहार्ने हो यो धान, हामीले राम्रोसँग स्याहार सुहार गरेर यो बर्खाभरिलाई खाने हाम्रो यो खेती हो सर. चैते धानलाई हाम्रो भर पर्दो चैते धान हो सर. बाढीले अब सबै बगायो सर, अब काट्ने जति बगायो सर, नकाटेको हिलोले डुबाएर पुरै भित्र उम्रेर अब काट्नै नमिल्ने पुरै कुहिएको हाम्रो खेतभरि पुरै त्यो उम्रेर हरियो भएर बसेको छ. 194-94 घर हो सर, सबैको धान बाली अब मकै पनि भन्नु पर्यो हामीलाई चाहिँ खत्तमै बनायो. 1 र 2 गतिको उसले पनि हामीले डाटो जति पुरा फेरि पनि बुझाएको छौँ, अहिलेसम्म केही पाएन. अब 150 आसपासमा दुवान भएको सबैजनाको मिलाएर.
नमस्ते, म भुटाजु शुकर्मा, मेरो घर विनय त्रिवेदी भवनबाट. अस्ति यो आसार 1 र 2 गतिको अविरल बसाले गर्दाखेरि यो भवनमा करिब 150 सही धान काटेर राखेको थियो. त्यो सही धानलाई चाहिँ पूर्ण रूपमा बाढीले बगाएर लगिएको छ र अहिलेसम्म पनि करिब 1-2 फिटसम्म चाहिँ माटो राखेको कारणले गर्दा यहाँका किसानहरू धान रोपाई गर्ने कि नगर्ने भन्ने त अन्यमा परेका छन्। मेरो ठ्याक्कै 15 कट्ठा सर, 195 घर परियो, सबैको सही धान डुबाएको मात्र होइन सर, काटेर राखेको स्याहार्नको लागि तयार भएको अवस्थाको चाहिँ सबै बगाइदियो सर. मुख्य खाना भनेको सही धान हो सर. आसार धान भनेको वर्षेनी डुबान हुन्छ कि सर, हाम्रो वर्षेनी समस्या छ यो. यो विनय खोला र नारायण नदीबाट सर, रातको लागि सर हामी यहाँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रहरी प्रमुख सबैजनाको अनुगमन भएको सर होइन, अनि उहाँहरूकै सल्लाह अनुसार हामीले चाहिँ डकुमेन्ट तयार पारेर गाउँपालिकामा अथवा कृषि ज्ञान केन्द्रमा पनि पेस गरेको र अहिलेसम्म रातको बारेमा त्यस्तो केही भएको छैन सर. अनि गत सालको रात पनि सर अहिलेसम्म हामीले उपलब्ध हुन सकेको छैन, आउँछ अरे भन्ने मात्रै सुनेको छ. 11,26,000 दिने नै भयो भन्ने सुनेको कृषि ज्ञान केन्द्रबाट सर, तर त्यो अहिलेसम्म चाहिँ यहाँ किसानको हातसम्म आइपुगेको छैन सर.
अब यहाँनिर मानव अधिकार समाचार। यातना सम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्न इन्सेक लगायत 48 नागरिक संस्था र 7 अन्तर्राष्ट्रिय संस्थाले सरकारसँग आग्रह गरेका छन्। यातना विरुद्धको अन्तर्राष्ट्रिय दिवस 26 जुनको अवसरमा असार 12 मानवाधिकार पीडित समूह एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवाधिकार सङ्गठनहरूले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। मानवाधिकार समूह बन्दीपुर गाउँपालिकाले पेश गरेका अधिकांश मागलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेको छ। बन्दीपुर गाउँपालिकाले गाउँसभामा असार 10 प्रस्तुत गरेको आर्थिक वर्ष 78-79 नीति तथा कार्यक्रममा मानवाधिकार समूहले पेश गरेको शिक्षा, स्वास्थ्य र खाद्य सम्बन्धी अधिकांश मागलाई सम्बोधन गरिएको हो। शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ। सरकार गठन पश्चात सार्वजनिक शान्ति सुरक्षा, सुशासन, नीतिगत पारदर्शिता, मानवाधिकारप्रति जवाबदेहिता, छिटो छरितो प्रभावकारी सेवा प्रवाह हुनुपर्ने सवाल सञ्जालका रहेका छन्। शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बराल, गैसेस महासङ्घ नेपाल महासचिव रामप्रसाद सुवेदी, इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिवप्रसाद खकुरेल, सयपत्री समाज नेपाल कास्कीका संयोजक गिरधारी सुवेदी, गैसेस महासङ्घ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष बिना सिलवाल र मानवाधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष कमल अर्याल ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्न हुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।